नमस्कार, रेडियो कार्यक्रम प्रकृतिबाट तपाईलाई स्वागत छ। म मिलन तिमिल सिन्हा। राष्ट्रिय प्रकृति संरक्षण कोषको सहकार्यमा तयार पारिएको यो कार्यक्रम काठमाडौँमा उज्यालो रेडियो नेटवर्कको 90 मेगाहर्जसँगै रेडियो चितवन 94.6 मेगाहर्ज, पोखराको रेडियो तरंग 107.6 मेगाहर्ज र बर्दियाको टाइगर एफएम 99.2 मेगाहर्जबाट पनि एकैसाथ प्रसारण भइरहेको छ। कार्यक्रम प्रकृति हरेक हप्ताको शुक्रबार बेलुकी 8:30 बजेदेखि पौने 9 बजेसम्म सुन्न सकिन्छ। अनि सप्तकोशी एफएम सुनसरी 90 मेगाहर्जबाट चाहिँ शनिबार बेलुकी 6:30 बजे यो कार्यक्रम प्रसारण हुन्छ। कार्यक्रममा हामी प्रकृति संरक्षण, संरक्षणमा आम नागरिकको भूमिका र मानव जीवनमा प्रकृति संरक्षणको महत्वबारे चर्चा गर्छौं। साथै वन्य जन्तु र प्रकृति संरक्षणका क्षेत्रमा भइरहेका प्रयासहरूका बारेमा पनि छलफल गर्ने गर्छौं। गोर्खा र मनाङ जिल्लामा रहेको मनासलु संरक्षण क्षेत्रको आफ्नै विशेषता छ। यो संरक्षण क्षेत्र उत्तरमा चीनको सिमानासँग जोडिएको छ भने पश्चिममा अन्नपूर्ण संरक्षण क्षेत्रको सिमानासम्म फैलिएको छ। गोर्खा सदरमुकामबाट बुढी गण्डकी नदीको तिरै तीर भई लार्के भन्ज्याङ नागेर करिब 10 दिनको पदयात्रापछि यस क्षेत्रमा पुग्न सकिन्छ। आज हामी यही संरक्षण क्षेत्रको विषयमा कुरा गर्छौं। सुन्दर प्राकृतिक तथा सांस्कृतिक सम्पदाले सम्पन्न यस क्षेत्रमा स्थानीय गुरुङ जातिको बस्ती छ। यस संरक्षण क्षेत्रमा करिब 29 प्रजातिका स्तनधारी वन्यजन्तु जस्तै हिउँ चितुवा, कस्तुरी मृग, नाउर, झारलका साथै करिब 110 प्रकारका चरा र 3 प्रकारका सर्प जाति एवं 200 भन्दा बढी हिमाली वनस्पति पाइन्छ। छेकम्पार र चुमचेत मिलेर बनेको चुम भ्याली अहिंसा क्षेत्रको रूपमा चिनिन्छ। स्थानीय बासिन्दाले विक्रम सम्मत 1977 यो क्षेत्रलाई अहिंसा क्षेत्र घोषणा गरेका हुन्। हिंसा रहित क्षेत्रको पहिचान स्थापित गर्न यहाँका बासिन्दाले छुट्टै नीति नियम पनि बनाएका छन्। मनासलु संरक्षण क्षेत्रमा भइरहेको संरक्षण गतिविधिबारे थप जानकारी दिन यति बेला हामीसँग हुनुहुन्छ मनासलु संरक्षण क्षेत्र आयोजनाका प्रमुख नरेन्द्र लामा।
खास गरी यो अनुसन्धानतर्फ एउटा मूल रूपमा यो पेबेस स्पेसिस सर्वे भनेर यो अलिकति जैविक विविधता सम्बन्धी सर्वे, विशेष गरेर वन्यजन्तु सम्बन्धी सर्वे, मुख्य मुख्य प्रजातिका के कति मात्रामा छन् त्यसमा आधारित साना वन्यजन्तुहरू कति छन् त्यो खालको एउटा उपलब्धिमूलक एउटा अनुसन्धान भएको छ यो मनासलु संरक्षित क्षेत्रभित्र नै। र अर्को एउटा चाहिँ तपाईँको अलिकति जनताको जनजीविकासँग सरोकार राख्ने सबै चाहिँ बस्तीहरूमा यो सम्पन्नताको स्तर अथवा गरिबी कति यसलाई चाहिँ 4 वर्गीकरणमा बाँडेर चाहिँ एउटा अध्ययन अनुसन्धान भएको, त्यसमा मूल रूपमा स्थानीय जनतालाई नै एउटा गरिबीको अर्थात् सम्पन्नताको स्तर कस्तो छ उनीहरूलाई नै आकलन गर्न लगाएर त्यो किसिमको अध्ययन भएको छ। भोलि गएर चाहिँ एउटा गरिबी निवारण सम्बन्धी एउटा व्यवस्थापन बनाउन अर्थात् यो एउटा चाहिँ जनजीविकासँग सरोकार राख्ने एउटा कार्यक्रम सञ्चालनलाई निकै सहयोग पुर्याउने देखिएको छ। र अलिकति हामीले पर्यटन सम्बन्धी कार्यक्रमहरू यो खास गरेर यो पर्यटनसँग संलग्न होटलवालाहरू कुकिङ बेकिङ ट्रेनिङहरू अलिकति पर्यटन सम्बन्धी चेतनामूलक कार्यक्रमहरू भएका होमस्टेहरू नयाँ होमस्टेहरूलाई प्रवर्धन गर्ने सपोर्ट गर्ने कार्यक्रमहरू पनि सञ्चालन गरेका छन्। र साथसाथै क्षेत्र बिस्तारै पर्यटकहरूको बढिरहेपछि फोहोर मैला पनि बढ्नाले फोहोर मैलाहरूलाई कसरी चाहिँ व्यवस्थित रूपमा व्यवस्थापन गर्ने होइन ठाउँ ठाउँ साइटहरू बनाउने किटहरू बनाउने यो कुहिने नकुहिने फोहोरलाई व्यवस्थापन कार्यक्रमहरू चाहिँ हामीले सञ्चालन गऱ्यौँ। र बिस्तारै मनासलु क्षेत्रमा चाहिँ अब को पनि विस्तार हुँदै गएको हुनाले यो ग्रामीण यो ट्रेकिङ रुटहरू चाहिँ स्थापित हुने अवस्था भएको हुनाले वैकल्पिक पर्यटन मार्गको रूपमा रहेको चाहिँ रुबिनाला बाटो पथमा व्यवस्थित गर्न नेपाल पर्यटन बोर्डसँग मिलेर त्यो एरियाको कामहरू ट्र्याक खोल्ने कामहरू चाहिँ गऱ्यो पर्यटन क्षेत्रमा। त्यस्तै किसिमले चाहिँ अलिकति जनतालाई राहत पुग्ने गरेर एउटा ट्रेनिङहरू आयमूलक कार्यक्रमहरू पनि सञ्चालन गरेको यो जस्तै मौरी पालन तालिमहरू हामीले यो चाहिँ अलिकति गत सालदेखि नै कन्टिन्यू छ। यो वर्ष पनि हामीले फेरि रिफ्रेसमेन्ट ट्रेनिङ भनेर पुनर्ताजकी तालिमहरू साथसाथै मौरीको घारहरू बनाएर सपोर्ट गर्ने र घार बनाउने तालिमहरू पनि दिएका छौँ।
भनेपछि एउटा चाहिँ त्यहाँका बासिन्दालाई संरक्षणको क्रियाकलापमा प्रेरित गर्ने हिसाबले त्यहाँको कार्यक्रम पनि चलाउनु भएको छ, अर्को कुरा चाहिँ बाहिरबाट जाने पर्यटकलाई सजिलो होस् भनेर पदमार्ग निर्माण लगायतका अरू काम पनि गर्नु भएको छ होइन त। अब पहिला चाहिँ त्यो आन्तरिक कामले चाहिँ त्यहाँका स्थानीय बासिन्दा संरक्षणको क्रियाकलापमा सहभागी हुन कतिको प्रेरित भएको पाउनु भएको छ?
यो चाहिँ आन्तरिक कार्यक्रमले गर्दा जनता चाहिँ त्यो संरक्षणप्रति अलिकति जागरुकता बढेको छ है, र एकातिर संरक्षण एकातिर विकासका कार्यक्रम क्रियाकलापले पनि उहाँहरूलाई अलिकति उत्सुकता सकेको छ। दोस्रो कुरो अब संरक्षण सम्बन्धी बेला बखतमा चेतना दिने कार्यक्रमले पनि संरक्षण गर्नुपर्छ भन्ने किसिमको एउटा जिम्मेवारी बोध चाहिँ भएको छ।
त्यो आय आर्जनले चाहिँ कसरी त्यो संरक्षणमा सहयोग गरिरहेको छ आय आर्जनको कामले?
अब यस्तो हो, त्यहाँको अब जनता अब दुर्गम साथसाथै अलिकति अब गरिबी एउटा सम्पन्नताको स्तर हेर्ने हो भने अलि निम्न स्तरकै छन् होइन, निम्न स्तरको भएपछि अब सामान्य एउटा चाहिँ हरेक चाहिँ आफ्नो जनजीविका चलाउनको लागि वनमाथि को निर्भर चाहिँ बढेको छ। त्यस्तै किसिमले कोही चाहिँ अलिकति जडीबुडीबाट जडीबुडी व्यापारहरू गर्ने त्यसबाट लाभ लिने त्यस्तो कामहरू पनि केही रूपमा गरिरहेको छ, र त्यस्तो व्यक्तिहरूलाई हामीले अलिकति वैकल्पिक एउटा आय आर्जनका चाहिँ कार्यक्रमहरू सञ्चालन गर्दाखेरि अब वनमाथिको चाप वनमा आश्रित हुने खालको आयमूलक कार्यक्रम मतलब कामहरूबाट अलिकति डिस्करेज हुने अलिकति निरुत्साह हुने त्यो किसिमको परिपाटी चाहिँ श्रमिक रूपमा विकास भएको छ।
त्यहाँको बढी आकर्षण चाहिँ अब अलिकति जैविक विविधताकै कुरा भए होइन, अलि त्यो विविधता संरक्षण गर्ने हिसाबले पनि स्थानीय बासिन्दाले काम गरिरहनु भएको छ।
हजुर,
अर्को चाहिँ सांस्कृतिक त्यहाँको चाहिँ छुट्टै खालको सांस्कृतिक विशेषताले पनि सहयोग गरेको छ, त्यसलाई अलिकति भनिदिनुहोस् न।
अब मूल रूपमा त्यहाँको चाहिँ एउटा भूबनौटलाई हेर्दाखेरि टुरिस्टलाई एकदम आकर्षण गर्ने खालको छ, किनभने त्यहाँ तपाईँको मनासुलु हिमाल श्रृङ्गी हिमाल जहाँ चाहिँ बर्किनी आरोहण गर्ने आरोहीहरू आइरह हुन्छ, जस्तै यो वर्ष पनि अब लगभग झन् झन् 120 ग्रुप त तपाईँको मनासुलु आरोहणको लागि नै आउने क्रममा छ होइन। यो चाहिँ नेपालको अरू हिमालभन्दा बेसी चाहिँ मनासुलु हिमाललाई नै टार्गेट गरिरहेको छ एक नम्बरमा। दोस्रो चाहिँ अब यहाँ प्रशस्त चाहिँ जैविक विविधता भएको ताल तलैया सुन्दर अब यो हिम नदीबाट आश्रित तालहरू भएको जङ्गलहरू भएको पनि भएर चाहिँ यसले चाहिँ एउटा प्राकृतिक आकर्षणको स्रोत भएको छ। र अर्कोतिर तपाईँको चाहिँ के छ भने अब सांस्कृतिक हिसाबले पनि यहाँ हरेक ठाउँमा गुम्बाहरू भएको चैत्यहरू भएको लगभग मनासुल क्षेत्रभरि नै 90 भन्दा बढी गुम्बाहरू छ, अनि केही क्षेत्र जस्तै सुम भ्याली जसमा दुईवटा वडाहरू पर्छन् सेकम्पार र तुम्चेत, त्यसलाई चाहिँ उहाँहरूले अहिंसा क्षेत्र घोषणा गरेका छ, र अहिंसा क्षेत्रभित्र एउटा घरपालुवा जन्तु वन्यजन्तु त परै जाओस् अब एउटा घरपालुवा जन्तु पनि मार्न पाएन हजुर, वन्यजन्तु संरक्षणमा एकदम टेवा दिइरहेछ, र अहिंसा क्षेत्रको एउटा ब्रान्ड लिएर चाहिँ टुरिस्टहरू घुम्न पनि प्रशस्त आइरहेको छ। र यही अब यो जुन चाहिँ नेपाल सरकारले घोषणा गरेको सन् 2020-2020 चाहिँ तपाईँको जुन हिसाबले पर्यटन वर्षको सेलिब्रेसनको लागि नेपाल सरकारले तयारी गरिरहेको छ, यही अवसरमा पनि यो अहिंसा क्षेत्र घोषणा भएको 100 वर्ष 1 शताब्दी काँसको उपलक्ष्यमा एउटा राष्ट्रिय लेभलको कार्यक्रम सञ्चालन हुँदैछ, जसले पर्यटन पर्यटकहरूलाई चाहिँ एउटा आकर्षण गर्ने र पर्यटन प्रवर्धन गर्ने एउटा ठुलो योगदान चाहिँ मिल्छ।
अब अन्त्यमा अब हामीले आउँदा कार्यक्रम आउँदा दिनहरूमा कस्ता खालका कार्यक्रमहरू गर्ने योजना बनाएका छौँ, जसले चाहिँ त्यहाँका स्थानीय बासिन्दालाई पनि यो संरक्षणको क्रियाकलापमा अझै बढी सक्रिय हुने अवसर होस् र बाहिरबाट जाने पदयात्री अथवा अरू पर्यटकलाई पनि सजिलो होस् भन्ने तरिकाले?
अहिले चाहिँ हामी हिजो मात्रै पनि एउटा वर्ल्ड ब्याङ्कको टिमसँग अब यो 5 वर्षको लागि प्रकृतिमा आधारित कार्यक्रम पर्यटन कार्यक्रमहरू के सञ्चालन गर्न सकिन्छ त्यो बारेमा विशेष छलफल भएको थियो र हाम्रो लक्ष्य पनि एउटा जनता र टुरिस्ट दुईटैलाई के म्यासेज दिन चाहन्छौँ भने प्राकृतिक र सांस्कृतिक स्रोतको संरक्षण र संवर्धन नभएसम्म पर्यापर्यटनको सम्भव देख्दैन, त्यो पर्यटन र चाहिँ प्राकृतिक सांस्कृतिक स्रोतको बिचमा एउटा नङ्ग्रो मासुको सम्बन्ध छ, त्यो भएर जबसम्म संरक्षण र सम्वर्धनको काम हुँदैन तबसम्म दिगो पर्यटनको हामीले कल्पना गर्न सक्दैन, त्यो भएर प्रकृतिमा आधारित पर्यटन प्राकृतिक र सांस्कृतिक स्रोतलाई संरक्षण र सम्वर्धन गर्दै त्यसको माध्यमबाट हामीले पर्यटकहरूलाई भित्राउने पर्यटनको विकास गर्ने त्यो नै हाम्रो बनासुलु संरक्षण क्षेत्रको चाहिँ मूल लक्ष्य हो र त्यसैलाई आधार बनाएर चाहिँ प्रकृतिमा आधारित पर्यटन विकासहरू चाहिँ हामीले गर्न खोजिरहेका छौँ, जस्तै वन्यजन्तुको हटस्पोटहरूको संरक्षण व्यवस्थापन त्यस्तै किसिमले चाहिँ तपाईँको फोहोर मैला व्यवस्थापनलाई एकदमै अझै व्यवस्थित रूपमा लाने अगाडि अनि वैकल्पिक पर्यटन मार्गहरू चाहिँ खोलाउने टुरिस्टहरूलाई एउटा सुसूचित हिसाबले डिजिटल इन्फर्मेसनहरू एकदम डिजिटल सेन्टरहरूलाई अपग्रेडिङ गर्ने राम्रो बनाउने सूचना सञ्चारको प्रवाहलाई एकदमै राम्रो गर्ने ठाउँ ठाउँमा सेफ्टी पोइन्टहरू चाहिँ खडा गर्ने टुरिस्टहरूलाई रेस्क्यु गर्ने हिसाबले हेलिप्याडहरू बनाउने यी यावत कुराहरू सेवासँग सम्बन्धित र त्यहाँको नेचर त्यहाँको कल्चरलाई चाहिँ संरक्षण हुने हिसाबका गतिविधिहरू अगाडि बढाएर पर्यटन विकास गर्यो भने कसै पनि स्थानीय जनतालाई पनि फाइदा हुने र स्थानीय जनताले वास्तवमा प्राकृतिक सांस्कृतिकको संरक्षण गर्यो भने बल्ल चाहिँ हामीले यो चाहिँ पर्यटन भित्राउन सक्छौँ भन्ने किसिमको एउटा सङ्केत पनि दिलाउने र बिस्तारै हामीले चाहिँ अब यता सामा साइडमा र यो छेकम्पार साइडमा चाहिँ यो हेरिटेज भिलेजहरू बनाउने होइन कुनै एउटा चाहिँ अलिकति राम्रो नमुनाको हेरिटेज भिलेजहरू बनाउने जसले गर्दाखेरि एउटा जस्तै काठमाडौँमा आउँदाखेरि भक्तपुर एउटा हेरिटेज साइट घुमेको जस्तो मनासुली क्षेत्रमा पनि त्यस्ता दुई तिनवटा चाहिँ एउटा मोडल हेरिटेज भिलेज बनाएर चाहिँ टुरिस्टहरूलाई हेर्नको लागि साँच्चै राम्रो ठाउँ पनि हुन्छ, त्यो किसिमको पाठ्यपाठ अगाडि बढिरहन्छ।
उहाँ हुनुहुन्थ्यो मनासलु संरक्षण क्षेत्र आयोजनाका प्रमुख नरेन्द्र लामा। मनासलु संरक्षण क्षेत्रका गतिविधिका विषयमा कुरा गर्दा गर्दै आजको लागि कार्यक्रमको समय सकिने लागेको छ। अब अघिल्लो हप्ता सोधिएको प्रश्नको जवाफ र विजेताको नाम। अघिल्लो हप्ता हामीले सोधेका थियौँ चिडियाखानामा कतिवटा बाघ छन्, यसको सही उत्तर हो 4। हामीलाई जवाफ पठाउने मध्ये कसैको पनि जवाफ मिलेको छैन। अब यो हप्ताको लागि प्रश्न, मनासलु संरक्षण क्षेत्रको कुन ठाउँ अहिंसा क्षेत्रको रूपमा चिनिन्छ? प्रश्नको जवाफ लेखेर पठाउनुहोस्। सही जवाफ पठाउने 3 जनाले पुरस्कार स्वरूप निशुल्क चिडियाखाना घुम्न पाउनुहुन्छ। जवाफ मोबाइलमा एसएमएस गरेर पठाउन सकिन्छ, त्यसको लागि ZOOZOO टाइप गरी 1 स्पेस दिएर सही जवाफ लेखी 35566 एसएमएस गर्नुपर्छ। आजको लागि कार्यक्रमको समय सकिने लागेको छ। अर्को हप्ता यसै बेला संरक्षणसँग सम्बन्धित अरू सामग्रीसहित आउनेछौँ। त्यति बेलासम्मका लागि प्राविधिक साथी सशिन्द्र गौतमसँगै म मिलन तिमिल सिन्हा पनि बिदा हुन्छु। नमस्कार।